والذين صبروا ابتغاء وجه ربهم, اور وہ لوگ جنہوں نے صبر کیا. صبر کیوں کیا انہوں نے؟ دیکھیں یہاں پہ ایک اتنی اہم بات بتائی گئی ہے صبر کے معاملے میں. صبر, پہلے تو ہم صبر کو سمجھتے ہیں نا, صبر کیا ہوتا ہے. صبر ایک تو وہ ہے کہ جو انسان بیماری آئے, تکلیف آئے, کوئی غم آئے, کوئی فوت ہو جائے, کوئی اور پریشانی آئے, اس کے اندر جو انسان اپنے آپ کو کنٹرول کرتا ہے, اللہ کی رضا میں راضی رہتا ہے, وہ صبر ہے. ٹھیک ہے, جیسے ایوب علیہ السلام نے کتنا پیارا صبر کیا تھا. صبر کی دوسری قسم کیا ہے؟ کہ کئی شہوتیں, کئی خواہشات اٹھتی ہیں, آپ سامنے دیکھتے ہیں, آپ کہتے ہیں کہ نہیں, میرے اللہ نے اس کا حکم نہیں دیا, میں صبر کروں. تو وہ صبر ہے, اپنے آپ کو گناہوں میں پڑنے سے بچانا, یہ صبر ہی کا تقاضا ہے نا. صبر ہی ہوگا تو پھر انسان بچائے گا. اب آپ کا بھی دل چاہتا ہے کہ بھی آپ بھی جائیں اور جا کے کہیں مزہ کریں, نہ کوئی ایسی کوئی حجاب ہو, نہ کچھ ہو, اور آپ بس اسی طرح جیسے دوسرے لوگ اپنا سب بیوٹی ڈسپلے کرتے ہیں, اس طرح ہم بھی چلیں, ہمیں تو یہ لینا پڑتا ہے اور ایسے کرنا پڑتا ہے اور ایسے رہنا پڑتا ہے, دیکھو ان کے تو کتنے مزے ہیں, ہر چیز کھا سکتے ہیں. لیکن آپ نے اپنے آپ کو جو اللہ تعالیٰ کی نافرمانی ہے اس سے روک کے رکھا ہوا نا, یہ صبر ہے. اسی طرح تیسرا صبر کیا ہے؟ نیکی پہ جم جانا, یہ بھی صبر مانگتا ہے. اب آپ قرآن پڑھ رہے ہیں, جو صبر والے ہوں گے نا وہی آخر تک اینڈ تک تیسویں پارے تک چلیں گے, اور جو بے صبر ہوں گے, اب کون اپنے آپ کو جما کے رکھے. جمنا نیکی کے اوپر صبر کے بغیر نہیں ہو سکتا. نیکی بھی انسان ایک دن جوش آیا کر لی, اگلے دن پھر جوش ختم ہوا, چلو چھوڑو. صبر ضروری ہے نیکی میں بھی, نیکی کے راستے میں بھی اپنے آپ کو چلانے کے لیے. جس کے پاس صبر ہوگا وہ چلتا رہے گا. اچھا, اب یہاں پہ کیا کہا گیا؟ والذین صبروا. اب ہمیں صبر کی تو بہت ساری باتیں قرآن کریم میں پڑھی, لیکن یہاں پہ ایک اہم بات ہے, صبر کیوں کرتے ہیں وہ, یہ عقل مند لوگ کیوں صبر کرتے ہیں؟ ابتغاء وجہ ربہم, تاکہ اپنے رب کے چہرے کا دیدار ان کو مل جائے. سبحان اللہ, یہ اس لیے صبر کرتے ہیں. دیکھیں دنیا میں صبر کرنے کی کئی وجوہات ہوتی ہیں. ایک بندہ صبر کرتا ہے کہ لوگ میری تعریف کریں, کہیں گے بڑے حوصلے والی ہے, اس نے اتنا بڑا اس کے اوپر صدمہ آیا, دیکھا کتنی آسانی سے برداشت کیا, کوئی شکوا نہیں کیا اس نے, کوئی آہو بکا نہیں کی اس نے, کوئی بے قراری نہیں کی, تو لوگ میری تعریفیں کریں گے, اس لیے ایک صبر ہو گیا. ٹھیک ہے, پھر دوسرا بھی صبر یہ ہوتا ہے کہ آئی لوگ کیا کہیں گے, اس کے اندر ہمت ہی نہیں تھی اتنی, لوگ کیا کہیں گے, جو پڑھتی تھی تو آج اس نے یہ پھر کیا, تو اب اس کے اندر بھی ہو گیا, ایک صبر کا یہ ریزن ہو گیا. تیسرے یہ بھی ہو سکتا ہے کہ اس لیے صبر کرنا کہ دشمن خوش ہوں گے, اگر میں نے غم کا اظہار کیا تو جو میرے سے جلتے بھنتے تھے وہ اب ان کو خوشی ہوگی تو میں بھی پھر صبر کروں گی. اچھا, چوتھی ایک اور بھی ریزن ہو سکتی ہے کہ انسان سوچتا ہے کیا فائدہ بھائی آہو بکا کرنے کا, غم کے اظہار کرنے کا, دیکھیں میری تقدیر تو نہیں نہ بدل سکتی, جو بھی میرے ساتھ اب ہو گیا وہ ہو گیا, کیا فائدہ, انسان بس پی جاتا ہے. تو ان چار وجوہات کی وجہ سے انسان صبر کر لیتا ہے, کوئی ایک ان میں سے وجہ ہو سکتی ہے. اب ان وجوہات کی وجہ سے جو بھی صبر کر رہا ہے نا, نہ اس میں کوئی اجر ہے, نہ اس میں کوئی ثواب ہے, نہ اس میں کچھ نہیں ہے اس کے لیے. جو اصل ثواب ہے وہ اس چیز, اس صبر کے اوپر ہے کہ جس میں انسان یہ کہتا ہے, یہ انسان یہ سوچتا ہے کہ میں اس لیے صبر کروں, انسینٹو کیا ہے, کیا ملے گا مجھے, اس لیے صبر کروں کہ میرے رب کا دیدار ہو. اللہ اکبر, یہ ہے صبر, جس کے اوپر جو اصل صبر ہے, جس جو باعث اجر و ثواب ہے. یہ اتنی بڑی بات ہے اس لیے کیونکہ اس نے اپنی توجہ اور اپنا ایم, اپنا گول کیا بنایا, رب کا دیدار. وہ اللہ کی توجہ سے خود کو محروم نہیں کرنا چاہتا, وہ چاہتا ہے کہ اللہ کا ساتھ میرے ساتھ ہو, ان اللہ مع الصابرین. تو یہاں پہ हमें आइंदा के लिए जब हम सबर करें, हमें एक ये जहन में पॉइंट रखना चाहिए हमने क्यों सबर करना, क्या चीज हमारे लिए ड्राइविंग फोर्स हो। क्योंकि हर एक के साथ जिंदगी में मुश्किलात भी आती हैं, मसले भी होते हैं, बाज दफा ऐसे भी कोई हालात आ जाते हैं जो कॉन्स्टेंटली इंसान सबर ही करता रहता है, उनमें कॉन्स्टेंटली सबर की जरूरत थी। बाज दफा रिश्तेदार ऐसे आपके लिए आजमाइश बन जाते हैं, बाज दफा औलाद आजमाइश बन जाती है, बाज लोगों के लिए शौहर उनके आजमाइश होते हैं, बाज के ससुराल उनके लिए आजमाइश होते हैं, बाज के दोस्त अहबाब होते हैं जिनसे उनको तकलीफें होती हैं और वो सबर के साथ रहने का उनको जरूरत होती है। तो उसमें कौन सी चीज आपको हौसला देगी, वो है कि बस ये सारे मसले मैं इसलिए सहूंगी, इसलिए सबर करूंगी, इसलिए नहीं कि बस चंद दिन में खत्म तो हो जाएंगे, बस चंद दिन की जिंदगी है, चलो कोई बात नहीं सब अच्छा हो जाएगा, नहीं, इसलिए कि मुझे अल्लाह का दीदार लेना, अल्लाह मुझे अपना आप दिखाए, मैं उसको देखूं, वो लज्जत पाऊं, इसलिए मैं सबर कर रही हूं। अल्लाह ने कितनी प्यारी उनकी तारीफ की कि देखते हो उनकी उम्मीद क्या है, किस वजह से वो जब्त करके बैठे हैं, बर्दाश्त करके बैठे हैं, पता है क्या सोचते हैं, क्या चीज है जो उनको चाहिए, क्या चीज है जो उनके हौसले देती है, क्या चीज है जो उनको चलाती रहती है, पता है तुम्हें, कि वो अपने रब का चेहरा चाहते हैं। वो अकाम सला था और वो कायम करते हैं नमाज को, नमाज को कायम करना, पढ़ना नहीं कायम करना, यानी तमाम शराइत के साथ उसको पूरा करते हैं। व अनफकु मिम्मा रज़क़नाहुम सिर्रन व अलानियतन, और खर्च करते हैं उसमें से जो रिस्क हमने उनको दिया हमने ही है, हम उनको कहते हैं खर्च करो उसमें से, तो खुले भी खर्च करते हैं छुपे भी। इससे क्या पता चलता है कि बाज दफा इंसान को छुपा के खर्च करना और बाज दफा खुलम खुला खर्च करने की भी जरूरत पड़ती है, इसलिए क्योंकि बाज मौके ही ऐसे होते हैं कि आपको खुलम खुला ही देना पड़ता है, कोई उस वक्त ही मांग रहा होता है तो आपको, यानी आपने मुट्ठी बंद करके भी दिया पता तो चल गया कि आप दे रहे हैं। दूसरी बात ये कि जकात वगैरह या सदका फितर है, जकात है, ये ऐलानिया देना अफजल है, और जो सदके खैरात नफली जो आप अल्लाह के रास्ते में देते हैं उसको छुपा के देना अफजल है। दोनों में फर्क देख लें कि कौन सा दिखा के देना या दिखा के या बता के या जो भी है किसी के सामने देना वो अच्छा है, और कौन सा है जो के छुपा के देना असल है। वह यदराउन बिल हसनत सैया, अल्लाहु अकबर, सबसे मुश्किल पर्चा तो अब आया, ये सारे पर्चे हैं, सारे देखें जिंदगी एक इम्तिहान है ना, और इम्तिहान में कई आपके टेस्ट पेपर होते हैं, जैसे कभी कई मैथ का है, कहीं इंग्लिश का है, कहीं साइंस का है ना, तो आप कहते हैं मैं फाइनल एग्जाम है उसके अंदर ये पेपर्स हैं, तो ये जो ये आपका ये इम्तिहान के पेपर है, किस पेपर में हमारे कितने नंबर लगने हैं, हाँ हम जानते हैं या अल्लाह जानता, जो लोगों को चाहे जो भी बताते रहे, हम किस पेपर में कितने आगे जा रहे हैं, किस में एक्सीलेंट हैं, किस में नंबर थोड़े हैं और किस में बिल्कुल ही फेल हैं। जिन्होंने काटा हुआ रिश्तों को उनके पास तो बड़ा अच्छा अभी तक मौका है, जिंदगी ने मोहलत दी भी है कि रिश्तों को जोड़ लें। अल्लाह अकबर। और जो नमाज में कर रहे हैं कमी या जो सब्र में आगे नहीं है, बेसब्रियां कर रहे हैं, उनके लिए भी बेहतरीन मौका कि अब से सबर करना है तो किसके लिए करना। अब ये जो सबसे मुश्किल है ना, वो दूर करते हैं बुराई को भलाई के साथ, यानी एक इसका माना क्या है, बुराई का बदला बुराई से नहीं देते, बुराई का बदला भलाई से देते हैं। बाकी इतना मुश्किल काम है, क्योंकि हम तो टिट फॉर टैट, हम तो जैसा कोई करे वैसा ही हमने करना, तुमने बुरा किया तो मैं तुम्हारे साथ दो हाथ और आगे बुरा करूंगी, ईंट का जवाब पत्थर से। भलाई का बदला भलाई से देना, ये कौन सी इतनी बड़ी बात हो गई, भलाई से ही देना था। असल बात बड़े अखलाक का मालिक तो हुआ है, बुराई का बदला भी भलाई से दे। آپ صلی اللہ علیہ وسلم نے فرمایا تم اپنے طرز عمل کو یعنی اپنے بیہیویئر کو لوگوں کے طرز عمل کے تابع مت بناؤ کہ جیسے وہ کر رہے ہیں اس کو فالو کرو. یہ کہنا غلط ہے کہ اگر لوگ بھلائی کریں گے تو ہم بھلائی کریں گے اور اگر لوگ ظلم کریں گے تو ہم بھی ظلم کریں گے. یہ آپ صلی اللہ علیہ وسلم نے منع فرما دیا. تو فرمایا تم اپنے نفس کو ایک قاعدے کا پابند بناؤ یعنی ایک رول اپنے لیے رکھو, اگر لوگ نیکی کریں تو تم بھی نیکی کرو اور اگر لوگ تم سے بدسلوکی کریں تو تم ظلم نہ کرو. جی انہوں نے بھی تمہارا حق مارا ہے, ہم بھی ان کا حق ماریں گے. انہوں نے کون سا ہمیں جائیداد میں ہمارے ساتھ فیئر کیا ہے, ہم بھی یہ کریں گے. وہ کون سا میرے ساتھ اچھی طرح بات کرتی ہے جو میں اس کے ساتھ کروں, اس نے کون سا مجھے سلام کیا تھا. اللہ اکبر, یہ بات وہی کر سکتا ہے جس کو یہ ہو. یہ جو مین چیز ہے نا جو اس میں ایکسلنٹ ہوگا نا, یخافون سوء الحساب, جو اس پیپر میں ایکسلنٹ ہوگا اس کے سارے ہی پیپر اچھے ہو جائیں گے, کیونکہ وہ ڈرتا جو ہے حساب سے. تو پھر نمازیں بھی اچھی ہوں گی, پھر رشتہ داروں سے کرنا بھی سلوک اچھا صحیح ہوگا آسان ہوگا, پھر برائی کو بھلائی سے دفع کرنا بھی آسان ہوگا. کوئی شکریہ نہ بھی کرے تو آپ بھلا کرتے رہیں, یہ بہت بڑی بات ہے. کوئی تعریف نہ بھی کرے تو تب بھی آپ اس کے ساتھ اس نے سلوک کریں, یہ بڑی بات ہے. یہ وہی کر سکتا ہے جس میں صبر بھی ہو اور جو اللہ کی خاطر واقعی کرتا ہو. جو ہم کہتے ہیں نا اللہ کی خاطر کر رہی ہوں, جی میں بس اللہ کی خاطر کر رہی ہوں, یہ بعض دفعہ اس میں کوئی حقیقت نہیں ہوتی. اس لیے کہ کچھ واقعی اللہ کی خاطر کرتا ہے نا وہ بھول جاتا ہے پھر کہ لوگ اب میرے ساتھ کیا کر رہے ہیں, کیونکہ وہ تو میں نے اللہ کی خاطر کیا تھا, میں نے اس کے ساتھ تھوڑی کیا تھا. اور جو لوگوں کی تعریف کے لیے کرتا ہے وہ اس وقت کام چھوڑ دیتا ہے جب وہ دوسرا تعریف نہیں کرتا, جب دوسرا اکنالج نہیں کرتا. تو جو میں نے آپ کو ابھی حدیث بتائی تھی نا کہ نو باتوں کا آپ صلی اللہ علیہ وسلم کو حکم دیا, ان میں سے چار باتیں ایسی ہی تھیں کہ برائی کو بھلائی سے دور کرو. دیکھیں اس کے اندر ایک ہے کہ مثلا نمبر ون کہ میں کسی سے خوش ہوں یا ناخوش ہوں, دونوں حالتوں میں انصاف کی بات کروں. نمبر ٹو جو میرا حق مارے میں اس کا حق ادا کروں. نمبر تھری جو مجھے محروم کرے میں اس کو عطا کروں. نمبر فور جو مجھ پہ ظلم کرے میں اسے معاف کر دوں. چاروں باتوں کے اندر برائیاں ہو رہی ہیں دوسری طرف سے اور بھلائی آپ کی طرف سے. اللہ اکبر, یہ چیز ایک نفس پہ بہت قابو رکھ کے کرنے والی چیز ہے. دیکھیں گندگی جو ہوتی ہے نا, گندگی اس کو صاف کرنے کے لیے کیا استعمال کرتے ہیں, پانی. کبھی گندگی کو صاف کرنے کے لیے گندگی استعمال ہوتی ہے؟ یہ گندی چیز ہے اس کو صاف کرنا ہے تو میں گندی چیز ہی استعمال کروں. تو برائی جس نے دور کرنی ہے تو اس کے لیے تو بھلائی یوز ہوگی. اسی طرح آگ کو بجھانے کے لیے پانی استعمال کریں گے, آگ کے اوپر آگ اور آگ تو نہیں ڈال دیں گے نا. فرمایا جو تجھ سے خیانت کرے تم اس سے خیانت مت کرو. یہ نہیں ہے کہ جو تمہارے ساتھ جو کر رہا ہے تم نے اسی سے وہی کرتے رہنا. سورہ حامین سجدہ میں نا ادفع باللتی ہی احسن, تم جواب دو برائی کا اچھائی سے. اگر تم ایسا کرو گے تو تمہارا جو جانی دشمن ہے وہ بھی جگری دوست بن جائے گا. اللہ اکبر, حضرت عمر کا قول ہے کہ جو شخص تیرے ساتھ معاملہ کرنے میں اللہ سے نہیں ڈرتا اس کو سزا دینے کی بہترین صورت یہ ہے. آپ کیا سوچتے ہیں کیا صورت ہوگی؟ بہترین صورت اس کو سزا دینے کی ہے کہ تم اس کے ساتھ معاملہ کرتے ہوئے اللہ سے ڈرو. ویری ہارڈ ایگزام, انہی ہارڈ شپس میں ہی جنت چھپی ہے. اچھا اب دیکھیں اس کے بعد فرمایا یہ جب سارے کام کر لو گے نا, اولئک لہم عقبۃ الدار, ان لوگوں کے لیے ہے انجام آخرت کے گھر کا. ان کے لیے یعنی جنت ہے, انجام کس کا اچھا ہوگا؟ جو ادفع باللتی ہی احسن کرے گا. اچھا ایک اور معنی اس کا جو میں بیان کرنا رہ گیا, وَيَدْرَوْنَ بِالْحَسَنَةِ السَّيِّئَةِ, اس کا دوسرا معنی بھی ہے. اس کا دوسرا معنی یہ ہے कि जब बुराई कर लो, अगर बुराई हो जाती है तुमसे, अगर कोई गुनाह हो जाता है तुमसे, तो उसके बाद क्या करो, फौरन उसके पीछे नेकी ले आओ, फौरन नेकी करने में भागो। कोई बुराई हो जाए, कोई गुनाह हो जाए उसका, अब क्या है, उसको दूर कैसे करना है। अब इंसान बेचैन हो जाता है, हाय मेरे से हो गया, अब हो भी जाता है हमसे, हम कोई तो नहीं है, फरिश्ते तो है नहीं, अब क्या करें, अब गिल्ट भी रहता है, अब क्या करूं, अब इसको किस तरह दूर करूं। तो उसके बाद आसान तरीका, उसके बाद दो नफल पढ़ लो, अल्लाह के सामने तौबा कर लो, कोई सदका खैरात कर लो, कोई कुछ कर लो, कहीं कोई गइबत हो गई, मुंह से निकल गई बात, अब बैठे याद ही नहीं रहा, अब क्या करें, अब उसके बाद कुछ अल्लाह के रास्ते में दे दो, उसके बाद कोई नफल अदा कर लो, उसके बाद कोई और किसी के साथ एहसान का मामला कर लो। तो ये है तरीके कि किस तरह आपने अपनी बुराई को, यानी अपना अपने से कोई गुनाह हो गया तो कैसे उसको आपने दूर करना। तो इन लोगों के लिए फिर आखरत का जो घर है, अच्छा अंजाम है, ऐसे लोगों के लिए। अब हम होश में आए कि ये इतना सारा कुछ करना पड़ेगा, ऐसे ही नहीं मिल जानी जन्नत। और फिर क्या है, जन्नत आदन, जन्नत आदन है। अब एक मैंने इसको माना आपको लिखवाया, आदन का माना हमेशगी का, हमेशा के बागात हैं। और दूसरा इसका माना क्या है कि जन्नत आदन एक जन्नत का नाम है। जन्नतों के भी बहुत सारे नाम है, दारुसलाम है जन्नत, दारुल खुल्द है जन्नत, जन्नतुल मावा, जन्नतुल नाइम, जन्नतुल फिरदौस, कितने सारी जन्नतें हैं ना। तो जन्नत आदन भी एक जन्नत है। सुभान अल्लाह। हजरत अब्दुल्लाह बिन अमर रज़ियल्लाहु तआला अन्हु फरमाते हैं, जन्नत के एक महल का नाम आदन है, जिसमें बुरूज और बाला खाने हैं, जिसके 5,000 दरवाजे हैं और हर दरवाजे पर 5,000 फरिश्ते हैं। वो महल मखसूस है नबियों के लिए, सिद्दीकीन के लिए, शोहदा के लिए। और ज़हाक फरमाते हैं कि ये जन्नत का एक शहर है, जिसमें अंबिया होंगे, शोहदा होंगे, हिदायत के इमाम होंगे, और इनके आस पास और लोग होंगे। तो ये वो हैं। तो बाज ने शहर कहा, बाज ने महल कहा, बाज ने कहा एक जन्नत है जिसका नाम है। बाहर क्या फिक समझ आ जाती है कि बहुत बड़ी एक एम्पायर है जिसका नाम जन्नत आदन है। तो उनके पास जन्नत आदन बागात है हमेश की के। और सबसे मजे की बात जो आ रही है वो ये है कि यदखुलूनहा, जिनमें वो दाखिल होंगे, वो खुद भी दाखिल होंगे और वमन सालह मिन आबाइहिम, और जो साले होंगे उनके बाप दादों में से, वह अजवाजी हिम और उनकी बीवियों में से, वह दुर्रियाती हिम और उनकी औलादों में से। यानी सुभान अल्लाह कि अल्लाह ताला ने सिर्फ उनके लिए नहीं, ये होती है रहमत, इसको कहते हैं कि वो कितना रहमान और रहीम है कि उसने सिर्फ इंसान के अपने लिए नहीं, बल्कि तुम विद फैमिली दाखिल हो जाओ, विद फैमिली जाओ वहां। इंसान उस वक्त, जिस वक्त वो जन्नत में दाखिल होगा, तो ये भी एक रिवायत में आता है कि वो कहेगा कि या अल्लाह मेरे कहाँ रिश्तेदार और वो हैं और जो मेरे और लोग, मेरे बच्चे, मेरे वो। तो उसको कहा जाएगा कि भाई वो उनके तो अमल तुम्हारे बराबर के नहीं थे। तो वो कहेगा या अल्लाह मैंने तो अपने लिए भी अमल किया था, उनके लिए भी किया था। तो उसके साथ मिला दिए जाएंगे, यानी अब उनको जो नीचे के लेवल्स पे थे, देखें चार लेवल्स बताए जाते हैं नेकों के, जो लोग जन्नत में जाएंगे या जो नेकोकार हैं उनके चार लेवल हैं। टॉप का लेवल है अंबिया का, उसके नीचे सिद्दीकीन, उसके नीचे शोहदा, और सबसे नीचे सालेहीन। सालेहीन वो आम लोग जो नेक अमाल करते हैं, जो नेक हैं, समझ लें पासिंग मार्क्स वाले, ठीक है। उनसे पर फिर शोहदा है, फिर सिद्दीकीन है, फिर अंबिया है। तो अब अगर कोई ऊपर के लेवल पे है और उसके जो घर वाले वगैरह थे वो सब सालेहीन में से थे, यानी ऐसा नहीं है कि जहन्नुम में पड़े हुए थे, अल्लाह माफ करे, लेकिन जन्नत में तो हैं लेकिन किसी लोअर लेवल पे हैं। अब लोअर लेवल वालों को अपग्रेड कर दिया जाएगा। ये नहीं है कि उसको भी नीचे लेके जाया जाएगा कि तुम भी चले जाओ वहां पे, नहीं, उसको अपग्रेड कर दिया जाएगा कि वो सारे इसके साथ वहां पे मिल जाएं। अल्लाहु अकबर। और सिर्फ ये नहीं कि बच्चे, अबा में बाप, दादा पड़दादा, पड़ पड़दादा, वो सब, اور ذریات کے اندر پوتے نواسے پڑپوتے سارے، اور ازواج کو بھی دیکھ کے وہاں پہ خوشی ہوگی، ایسا نہیں ہوگا کہ کوئی تنگ آ جائے کہ ابھی یہاں پہ بھی یہی مل گیا، نہیں وہاں پہ غل ہے ہی نہیں، دیکھیں غل ہی نہیں ہے نا، اندر کوئی کینا کوئی وہ چیز ہے ہی نہیں، اتنا پیس ہی پیس ہے وہاں پہ. تو وہ جس کو کہتے ہیں ٹینشن فری، ٹینشن فری پلیس صرف جنت ہے، اب کوئی پین ہی نہیں. تو آپ سوچ سکتے ہیں کہ ایک انسان کا عمل اور ایک انسان کی نیکی، ایسے لگ رہا ہے جیسے کوئی درخت ہے نا جس کے پھل کتنے سارے لوگوں کو فائدہ دیں، تو کیا آپ ان میں سے بننا چاہتے ہیں جو اپنے سارے گھر والوں کو اوپر کی جنتوں کا ٹکٹ دلا دیں؟ دیکھیں پہلے زمانے کے اندر یہ ہوتا تھا کہ خاندان کا ایک آدمی باہر چلا جاتا تھا نا، باہر کے ملک، تو سارے خاندان کو وہاں پہ بےچارا بھی مشقت کرتا تھا، پھر وہ سٹیزن ہو جاتا تھا تو سارے خاندان کو پھر بلا لیتا تھا، اور اس لالچ میں کہ میں اپنے سارے خاندان کو بلا لوں گا وہ سختی کے دن بھی کاٹتا تھا کہ چلو میری قربانی سے سارے گھر کی یعنی ان سب کو فائدہ ہو جائے. تو کیا جنت اس قابل نہیں ہے کہ جس کے لیے ہم قربانی دیں گے چلو سب کو فائدہ ہو جائے گا؟ وہ اگر یعنی لیکن شرط کیا ہے؟ وہ جنت میں ہوں، یعنی اتنا کم از کم ان کا عمل ہو کہ وہ داخل ہو چکے ہیں. وہ ایسے نہیں ہے کہ وہ لا معاف کر کے کہیں اور پڑے ہوئے ہیں، نہیں داخل تو ہو چکے ہیں، مگر دیکھیں انسان کی خوشی تبھی پوری ہوتی ہے نا جب فیملی بھی ساتھ ہو. کہیں پہ بھی آپ چلے جائیں، پردیس میں چلے جائیں، وہاں پہ کیوں نہیں خوشی ہوتی؟ کہتے ہیں سارے ہوتے تو کتنا اچھا ہوتا، پھر اس کو یاد کرتے ہیں اس کو یاد کرتے ہیں. تو اللہ تعالیٰ کتنا پیارا فیملی ری یونین کرا رہے ہیں، کتنا پیارا وہ منظر ہوگا کہ بیٹی بیٹھی ہے اور والدین نیچے کی منزل پہ نیچے کے درجوں میں تھے، وہ بیٹی سے آ کے مل رہے ہیں. کوئی ماں اپنے بچوں سے بھی پہلے پہنچی ہوئی ہے اور انتظار میں کہ کب میری بچی یہاں تک پہنچ جائے. اللہ اکبر، اللہ جانتا ہے نا انسان کو کتنی محبت ہوتی ہے اپنے رشتوں سے، تو وہ رشتوں کو وہاں جوڑ دے گا. تو یہ تین رشتے ایسے ہیں، اعلیٰ درجے کی جنت میں پہنچنے والے کا اللہ اتنا اکرام کرتا ہے کہ اس کے اوپر کے بھی اس کے نیچے کے بھی رشتے اور ازواج بھی ساتھ ملا دے گا. یہ بھی ہو سکتا تھا کہ جاب وزٹ کر رہا ان کو، لیکن اللہ تعالیٰ نے وزٹ نہیں، مل کے رہو. اسی طرح سورۃ طور آیت نمبر 21 میں اللہ تعالیٰ نے فرمایا ہے نا کہ وہ لوگ جو ایمان لائے اور جنہوں نے اتباع کی ان کی اولاد میں سے، یعنی ایمان میں اتباع کی، ایمان میں ان کو فالو کیا، ان کی اولاد کو ہم ان کے ساتھ ملا دیں گے اور ان کے اعمال میں سے کچھ بھی نہیں گھٹائیں گے. تو اس کا مطلب آخرت میں رشتہ داری تبھی ساتھ اس کا فائدہ ہوگا جب انسان اپنے گھر والوں کو بھی اپنے ساتھ اس راستے پہ چلاتا ہے. نیک رشتہ دار سارے مل کے بیٹھیں گے، تو یہ جب انسان کو بات پتہ چلتی ہے تو کتنا خوشی ہوتی کہ وہ رشتے جو بعض دفعہ دنیا میں انسان سے دور ہو جاتے ہیں، انسان ان سے محروم ہو جاتا ہے، وہ بھی جنتوں میں ساتھ ہو جائیں گے. لیکن پاسنگ سکور ان کو چاہیے، پاسنگ مارکس ہونے چاہیے ان کے پاس. اللہ مجعلنا منہم، اللہ میں ان میں شامل فرما. اور اگر وتھ فیملی جنت کے اعلیٰ درجوں میں پہنچنا ہے تو پھر یہ ہے، اس کے پیپرز یہ دیکھ لیں پھر، کہاں کہاں پہ ہمیں صبر کرنا ہے، کہاں کہاں پہ ہمیں آگے کوئی کچھ کہہ بھی دے تو منہ نہیں بنانا، چھوٹی چھوٹی باتوں کو فیل کر کے کٹ آف نہیں ہو جانا. والملائکہ تو یدخلون علیہم من کل باب، اور ملائکہ جو ہوں گے وہ بار بار ہر دروازے سے آ کے ان کو ہر دروازے سے داخل ہو رہے ہوں گے. ہر دروازہ کیوں ہے؟ کیونکہ وہاں پہ اتنے دروازے ہوں گے، اتنے دروازے ہوں گے، ہر ایک طرف سے وہ آ رہے ہیں. اور یہ بیٹھے ہوئے ہیں اپنے باپ دادا پوتوں بیٹوں بیٹیوں اور ان کے ساتھ، سب کے ساتھ بیٹھے ہیں. اور وہ آ کے کہہ رہے ہیں سلام علیکم، سلام ہو تم پہ، بار بار آ کے سلام کر رہے ہیں. بما صبر تم، بے وجہ اس کے جو تم نے صبر کیا، تم نے بڑا اچھا صبر کیا. فنعم عقب الدار، تو کتنا اچھا صبر کی جنی، کتنا اچھا ہے جو گھر کا انجام تمہیں ملا ہے کہ कितना अच्छा अंजाम मिला है, ये इस वजह से है कि जो तुमने सबर किया दुनिया में, यही सबर का फल है। इसीलिए है ना कि हशर के मैदान में भी एक मुनादी निदा देगा, कहां है सबर करने वाले, आज बगैर हिसाब किताब के जन्नत में दाखिल हो जाए। वो बड़े खुशकिस्मत लगेंगे जो दुनिया में कहते रहे कि हाय हम सबर, हम तो सबर यहां पर कर भी लेना तो कहते हैं, फिर अब सबर नहीं हमसे होता, और कब तक सबर करें, हाय हाय सबर कर करके हम तो थक गए हैं, अब तो हमारे सबर के पैमाने लबरेज हो गए, अब नहीं हमसे होना, तो हम अपना अजर जाया कर देते हैं यहाँ पे। तो वहां पे देखिए यानी सबर का इनाम है ये। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह की मखलूक में सबसे पहले जन्नत में फुकरा मुहाजरीन दाखिल होंगे, जिनकी वजह से सरहदों की हिफाजत की जाती है और इनकी वजह से मुसीबतों से निजात मिलती है। उनमें से कोई शख्स इस हाल में फौत होता है कि उसकी ख्वाहिश इसके दिल में ही रह जाती है, उस ख्वाहिश को पूरा ही नहीं कर पाता, यानी सारी जिंदगी ना बस ख्वाहिशें ही करते रहे, ख्वाहिशें पूरी नहीं हो सकी, बस ये मिल जाए, लेकिन सारी जिंदगी फकर फाके में ही रहे। अल्लाह ताला जिन फरिश्तों से चाहेगा फरमाएगा उन लोगों के पास जाओ और उनको सलाम करो, फरिश्ते कहेंगे ऐ हमारे रब हम तेरे आसमान के रहने वाले हैं और तेरी मखलूक में हम सबसे बेहतरीन है, क्या तू हमें ये हुक्म दे रहा है कि हम जाके इन लोगों को सलाम करें। अल्लाह ताला फरमाएगा ये मेरे वो बंदे हैं जो मेरी इबादत करते थे, मेरे साथ किसी को शरीक नहीं करते थे, इनकी वजह से सरहदों की हिफाजत होती थी, इनकी वजह से मुसीबतों से निजात मिलती थी, इनमें से कोई एक शख्स भी इस हाल में फौत होता था कि इसकी ख्वाहिश उसके दिल में ही रह जाती थी और ख्वाहिश पूरी नहीं कर पाता था। ये सुन के फरिश्ते उनके पास हर दरवाजे से जाएंगे, कहेंगे तुम पे सलामती हो क्योंकि तुमने सबर किया। फिर हजरत अबू मामा फरमाते हैं कि मोमिन जन्नत में अपने तख्त पे टेक लगा के बैठा होगा और उसके पास उसके खादिम बैठे होंगे, फिर एक फरिश्ता उससे इजाजत लेके इसके पास आएगा और उसको सलाम करके लौट जाएगा। यानी आके सारे ये खुशखबरियां दे रहे हैं, आपके ऊपर सलामती हो, आपके ऊपर सलामती हो, और आपने सबर किया। किस चीज पे सबर किया, फरिश्ते पूछेंगे आपने किस चीज पे सबर किया, वो कहेंगे हमने अल्लाह की इबादत करने पे सबर किया। मैंने आपको कहा ना अल्लाह की इबादत करने में भी सबर चाहिए, जमना है ना, आपने जहां पे आपको जमने की जरूरत है, इस्तकामत की जरूरत है, वहां पे सबर के बगैर नहीं जमना होता। हमने अल्लाह की नाफरमानी से रुकने पे सबर किया, हमने आफतों और मुसीबतों पे सबर किया, फिर फरिश्ते कहेंगे तुम जन्नत में दाखिल हो जाओ, अमल करने वालों का कितना प्यारा अजर है, तुम पे सलामती हो क्योंकि तुमने सबर किया। अल्लाह अकबर। तो ये उनके लिए नियमते हैं, फने अमाओ कबद्दार, कितना अच्छा है सबर की कीमत उनको कितनी अच्छी मिली, कितना अच्छा अंजाम मिला। मुसनद की हदीस में है कि यही के सबसे पहले जो जन्नत में जाने वाले हैं ये फुकरा मुहाजरीन होंगे, और फिर उसके अंदर और भी बातें आती हैं, और तिबरानी में है कि सबसे पहले जन्नत में जाने वाले ये फुकरा मुहाजरीन होंगे और फिर वो उनके पास जो नेमतें लाई जाएंगी, ये अल्लाह ताला फरमाएगा ये वो लोग हैं जो मेरे रास्ते में जिहाद करते थे, मेरे रास्ते में सताए जाते थे, मेरे रास्ते में लड़ते भिड़ते थे, और ये बगैर हिसाब के जाएंगे, बगैर हिसाब के। सबर मुश्किल है मगर देखा इसका अजर कितना प्यारा। तो अब हम सबर करें लोगों की बातों के ऊपर, लोगों के जो गलत रवैयों पे, लोगों की तरफ से आने वाली तकलीफों पे, तो अल्हम्दुलिल्लाह हमारे पास तो इतनी वो नहीं है जैसे कि पुराने जमाने में लोगों ने दीन के ऊपर सबर किया था, फिर भी हम रोते रहते हैं हर वक्त कि बहुत मुश्किल है दीन पे चलना। ये सबर करने वालों का अजर जब बाकी दुनिया वाले देखेंगे ना, वो कहेंगे काश हमारी जिल्दों को कैंचियों से काट दिया जाता दुनिया में और हम सबर करते तो हमें भी आज ऐसा बदला मिलता। अब ये अगली बिल्कुल ऑपोजिट जो ग्रुप है उसकी सिफात, और बिल्कुल ऑपोजिट सिफात है वल्लदीन यनकुदून अहदल्लाह मिन बादी मीथाकही, और वो भी लोग हैं जो तोड़ते हैं अल्लाह के अहद को उसके साथ पक्का करने के बाद। उन्होंने अहद किया हुआ अल्लाह से और उसके बाद उस अहद को तोड़ दिया, अल्लाह की इबादत का अहद या इतात का अहद या अल्लाह का नाम लेके जो अहद किया वो तोड़ दिया। ठीक है, तीनों अहद इसके अंदर आ गए। इतात का भी अहद है ना, ला इलाहा इल्लल्लाह जो है ना वो इतात का अहद। वो यक्तऊना मा अमरा अल्लाह बिही अन युसला, और काटते हैं जो हुक्म दिया अल्लाह ने उनको कि जोड़ो, इसका मतलब ये رحم کا رشتہ جوڑنا اللہ کا حکم ہے، ما امر اللہ بھی، اللہ نے حکم دیا اس کا، صاف واضح آیا ہے. آپ سے کوئی پوچھے کس چیز کا حکم اللہ نے دیا کہ اس کو جوڑو، تو وہ یہ. یفسدون فی الارض، اور فساد کرتے ہیں زمین میں، کرپشن کرتے ہیں زمین میں. پہلا گروہ اصلاح کرنے والا تھا، یہ فساد کرنے والے. یعنی فساد کیا ہوتا ہے؟ جب بھی انسان اعتدال سے ہٹ جاتا ہے نا، تو یہ فساد ہے. اور ہم عورتوں کے اندر فساد ہمارا کیا ہوتا ہے؟ فساد سب جانتے ہیں، اس سے اس کو توڑوا دینا، اس سے اس کو توڑوا دینا، اس سے اس کی لڑائی کرا دینا، ادھر لگائی بجھائی کرنا، ادھر کی ادھر لگانا، ادھر کی ادھر لگانا. اور دنیا میں جو فساد آج مسلمان کر رہے ہیں، وہ تو کسی سے چھپا ہی نہیں، اور وہ بھی اللہ کا نام لے کے. اس کے اوپر کہہ دیا گیا اولئک لہم اللعنۃ، یہی لوگ ہیں ان کے لیے لعنت ہے. کیا اللہ کی رحمت آئے گی جب ہم فسادی بن جائیں؟ ایز امہ بھی دنیا میں فسادی، دنیا میں سب سے زیادہ فساد کے لیے مشہور کون لوگ ہیں اس وقت؟ کون سب سے زیادہ ہیں کہ جن کا ساری دنیا سوچ رہی کہ یہ ہیں جو فساد کرنے والے ہیں؟ ہر جگہ ان کو مشکوک سمجھا جاتا ہے، کیونکہ اب لیبل لگ گیا ہے کہ یہ فسادی ہیں. جو اللہ کا حکم نہیں مانتے، جو اس کا میثاق توڑتے ہیں، رحمتیں کہاں سے ملیں گی ان کو؟ یہ تین کام جو کرے گا نا، یہاں پہ صرف تین کام ہیں، اور لعنت کے لیے وہ ایلیجیبل ہو گیا. استغفر اللہ، اللہ محفوظ رکھے. اور ہم قطع رحمی کو کچھ سمجھتے ہی نہیں، کوئی اتنی بڑی بات نہیں ہے، ہم سے نہیں صبر ہوتے یہ. اور ہم نہیں فساد کرنے کو زمین میں کوئی گناہ نہیں سمجھتے. فساد ہر قسم کا ایول ہے، ہر قسم کی برائی. اور دنگا فساد تو آپ کو پتہ ہی ہے. وَلَهُمْ سُوءُ الدَّارِ، ان کے لیے برا گھر ہے. برا گھر کون سا ہے؟ جہنم. اللہ یَبْسُطُ الرِّزْقَ لِمَن يَشَاءُ، اللہ تعالیٰ پھیلاتا ہے رزق کو جس کے لیے وہ چاہتا ہے، وَيَقْدِرُ، اور جس کے لیے چاہتا ہے نپا تلا دیتا ہے. یعنی رزق کے اندر صرف مال نہیں ہے، رزق مال بھی ہے، علم بھی ہے، اسلام بھی رزق ہے، قرآن کا نور بھی رزق ہے، یہ بھی رزق ہے. اللہ جس کو چاہے عطا کرے، جتنا چاہے عطا کرے. بہت سے لوگ ہیں ان کو دنیا دوسروں کے مقابلے میں زیادہ ملی ہوئی ہے، وہ یہ اللہ کا فیصلہ ہے کس کے لیے چاہے زیادہ کر دے. بعض کو علم زیادہ ملا ہے، بعض کو عقل زیادہ ملی ہے، تو یہ سب اللہ تعالیٰ کے فیصلے ہیں. وہ جس کے لیے چاہے بڑھا دے، اور جس کے لیے چاہے نپا تلا دے، یعنی چاہے کمی کر دے. نہ تو اس میں پھر کسی کو فخر کرنے کی ضرورت ہے کہ ہمارے پاس تو بہت ہے، ہمارے جیسا تو کوئی ہے نہیں. کوئی اس میں نہیں فخر کرنے کی ضرورت، اس لیے نہیں فخر کرنے کی ضرورت، یہ تو اللہ کا فیصلہ ہے، تمہارا اس کے اندر کیا ہے. دوسری یہ بات ہے کہ نہ اس میں کسی سے جیلس ہونے کی ضرورت ہے، اس لیے کہ جو کسی کو ملا وہ اللہ نے دیا. اور جو اللہ نے دیا، تو جب آپ اس پہ جیلس ہوتے ہیں، تو اس کا مطلب ہے کہ آپ اللہ کے فیصلے پہ جیلس ہو رہے ہیں. اس کو نہیں ملنا چاہیے تھا کیا؟ نعوذ باللہ، آپ یہ کہنا چاہ رہے ہیں اللہ کا فیصلہ غلط ہے. اب جس کو زیادہ مل جاتا ہے، وفرح بالحیات دنیا، وہ تو پھولے نہیں سماتا، وہ تو اتراتا پھرتا ہے دنیا کی زندگی پہ کہ مجھے بہت مل گیا. اب چاہے وہ علم مل گیا، چاہے وہ عقل ذہانت مل گئی، چاہے وہ مال مل گیا، وہ اتراتا پھرتا ہے مجھے بہت ملا، مجھے بہت ملا. بڑا تکبر آ جاتا ہے، دوسروں کو حقیر جاننے لگتا ہے. حالانکہ رزق کی کشادگی اور تنگی اللہ یہ نہیں دیکھ کے دیتا کہ وہ کوئی کافر ہے تو اس کو کم دینا ہے، مسلمان مومن ہے تو اس کو زیادہ دینا ہے، یہ اس کے اوپر نہیں ڈیپینڈ کرتا، یہ اس کے فیصلے ہیں، اس کی حکمتیں. وما الحیاۃ الدنیا فی الآخرۃ الا متاع، اور دنیا کی زندگی تو آخرت کے مقابلے میں کیا ہے؟ صرف ایک تھوڑا سا فائدہ ہی تو ہے. تو پھر جس کو نہیں اتنا ملا، وہ کیوں احساس کمتری کا شکار ہوتا؟ وہ کیوں پھر گلے شکوے کرنے لگتا؟ وہ کیوں اللہ کے فیصلے پہ راضی نہیں ہوتا؟ اتنی پیاری ایک بات ہے، اتنی پیاری ایک حدیث ہے، اتنا پیارا واقعہ ہے آپ صلی اللہ علیہ وسلم کی زندگی کا. بہت ہی پسند آتا ہے مجھے کہ حضرت عمر ایک دفعہ آپ صلی اللہ علیہ وسلم سے ملنے کے لیے گئے، بالا خانے میں تھے آپ صلی اللہ علیہ وسلم، جیسے چوبارہ سا ہوتا ہے اوپر کی منزل جو ہوتی ہے. تو حضرت عمر فرماتے ہیں کہ میں نے نظر اٹھا کے آپ کے گھر میں جو دیکھا، تو بس اللہ کی قسم میں نے اس میں صرف تین कच्ची खालें पड़ी भी देखी। मैंने अर्ज किया, आप अल्लाह से दुआ करें अल्लाह आपकी उम्मत को वसत दे दे, क्योंकि फारिस और रोम पे तो बहुत वसत है और उनको दुनिया का बहुत सामान दिया गया, हालांकि वो अल्लाह की इबादत नहीं करते। आप सल्लल्लाहु अलैहि वसल्लम टेक लगाए हुए थे, आपने फरमाया, ए इब्ने खत्ताब, क्या तुम अपने दीन के मुतल्लिक शक में हो? ये वो कौम है जिसको उनकी पसंदीदा चीजें दुनिया की जिंदगी में दे दी गई। ये बुखारी में रिवायत है। जो रिवायत मैं आपको सुनाना चाहती हूँ वो ये है कि जब फिर वो आप सल्लल्लाहु अलैहि वसल्लम के पास आए थे ना, बुखारी में है, मुस्लिम में भी है, तो आप सल्लल्लाहु अलैहि वसल्लम बगैर किसी बिस्तर के चटाई पे लेटे हुए थे और आपके सरहाने में चमड़े का एक तकिया था जिसमें वो ड्राई सी घास होती ना वो भरी हुई थी, और आपके पैरों के पास एक दरख्त है उसके पत्तों का ढेर था, और आपके सर की तरफ ना खालें, कच्ची खालें लटकी हुई थी। तो हज़रत उमर फरमाते हैं, मैंने देखा चटाई के निशान आप सल्लल्लाहु अलैहि वसल्लम के पहलू में नक्श हो गए, जैसे आप चारपाई पे ऐसी पे सख्त पे लेटे ना तो आपके ऊपर भी निशान ऐसे पड़ जाते, तो इतनी सख्त चीज थी जिसके ऊपर आप लेटे हुए थे कि उसके निशान आप सल्लल्लाहु अलैहि वसल्लम के जिस्म मुबारक पे लग गए थे। तो मैं रोने लगा, आपने पूछा तुम क्यों रोते हो, मैंने कहा या रसूलल्लाह किसरा और कैसर कितने ऐश में है और आप अल्लाह के रसूल हैं, यानी आप इस तरह से हैं, वो ऐश कर रहे हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क्या तुम इस पे राजी नहीं हो कि उनके लिए दुनिया हो और हमारे लिए आखरत हो? सुभान अल्लाह, इसके बाद किसको गिला रह जाता है कि कोई कहे हाय हमें नहीं मिला, आए हमारे लिए वो देखो कितने ऐश कर रहे हैं, वो काफिर कितने ऐश कर रहे हैं, वो फलां कितने ऐश कर रहे हैं। आपने तो मलाल नहीं किया, आपने अपनी उम्मत को सिखा दिया कि तुम ना कभी इस पे गम करना। फरमाया, मेरे रब ने मुझे ये पेशकश की थी कि मेरे लिए मक्का की वादियों को सोने का मना दे, मैंने अर्ज किया नहीं है मेरे रब, मैं एक दिन पेट भर के खाना खाऊं और एक दिन भूखा रहूं, जब मैं भूखा रहूंगा तो तुझसे फरियाद करूंगा और तुझको याद करूंगा, और जब मैं पेट भर के खाना खाऊंगा तो तेरा शुक्र करूंगा और तेरी तारीफ करूंगा। ये था उनका रवैया, अल्लाह मुझे नहीं चाहिए इस तरह सोने की वादियां। तो फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का बिस्तर कैसा था, किस बिस्तर पे वो सोते थे, और रंज नहीं है, गम नहीं है, साहब भी देख के रो रहे हैं, क्या आप दुनिया के शहनशाह बादशाह, आपसे बेहतर इंसान कोई नहीं, और आपके ये बिस्तर और वो ऐश करें। कभी इस पे मायूस नहीं होना चाहिए, कभी इस पे बददिल नहीं होना चाहिए। देखो सूरह आकाफ में अल्लाह ताला फरमाते हैं आयत नंबर 20 में कि वयौमा युअरदुल्लदीन कफरू अलन नार, जिस दिन काफरों को आग पे पेश किया जाएगा तो उनसे कहा जाएगा तुम अपनी दुनिया की जिंदगी में अपने पसंदीदा चीजों के मजे उठा चुके हो, इनके फायदे हासिल कर चुके हो, सो आज तुम्हें जिल्लत का अजाब दिया जाएगा क्योंकि तुम दुनिया में जमीन पे नाहक तकब्बुर करते थे, तुम नाफरमानी करते थे। तो मुसलमान के लिए अगर पस्ती भी है, अगर मिस्कीनी भी है, अगर वो आज उसके पास कुछ नहीं भी है तो उस पर मलाल ना करे, वो मल हया तो दुनिया फिल आखिरत इल्ला मता, इतना प्रॉब्लम क्या है, दुनिया की जिंदगी आखिरत के मुकाबले में तो कुछ भी नहीं है, एक मता ही तो है, थोड़ा सा फायदा, कुछ हकीकत नहीं रखता। वल आखिरत तो खैर हूं, अब का आखिरत बेहतर भी है और हमेशा रहने वाले भी है, तो ये शॉर्ट प्लेजर के लिए इतनी थोड़ी सी देर के उसके लिए तुम इतने हसरतें कर रहे हो कि उसी में मरे चले जा रहे हो, बस हर वक्त इसका गम, इसका दुख आए, ये नहीं हमें मिला, वो नहीं हमें मिला, इतनी ख्वाहिशें हैं बस वो दम तोड़ रही हैं, हम तो कितने यानी बुरे हालों में, आखरत का फैसला तो इस बेस पे होना ही नहीं कि कौन ज्यादा अमीर था और कौन गरीब था, इसलिए उसकी तो फिक्र की जरूरत नहीं, दुनिया आखरत के मुकाबले में ऐसी है जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कोई शख्स अपनी उंगली समुंदर में डुबो ले उसके बाद उंगली निकालेगा जितना पानी इसके ऊपर लगा हुआ है, इतनी सिर्फ ये दुनिया और समंदर आखरत है, तो सोचो इमेजिन करें दुनिया और आखरत का कोई कंपैरिजन है, तो यहां पे कुछ मिल भी जाए तो इतने फूले समाने की जरूरत नहीं कि पता नहीं हम क्या बन गए, कितनी हमारे तो वारे न्यारे हो गए, वो किसी के पास नपा तुला भी है कम भी है तो वो भी गम ना खाए। यकूल लदीना कफर हुआ, वो लोग जिन्होंने कुफर किया वो कहते हैं लौ ला उन्जिला अलैहि आयतुम मिन रब्बी, क्यों नहीं इसके ऊपर कोई मौजे उतरते अल्लाह की तरफ से, جیسے عیسیٰ علیہ السلام پہ، موسیٰ علیہ السلام پہ ان کے معجزے تھے، اس طرح سے کیوں نہیں معجزے آتے؟ کیوں نہیں صفا پہاڑ سونے کا بن جاتا؟ یہاں پہ نہریں بہنے لگتی. اللہ تعالیٰ فرماتے ہیں قُلْ اِنَّ اللَّهَ يُدِلُّ مَنْ يَشَاءُ وَيَهْدِي إِلَيْهِ مَنْ أَنَابَ. زبردست آیت ہے یہ بھی کہ اللہ تعالیٰ یہ نہیں فرمایا کہ نہیں ان کو آیتیں نہیں دکھانی یا دکھانی ہے. اس کا جواب اللہ تعالیٰ نے یہ نہیں دیا کہ کیوں نہیں اتاری گئی آپ صلی اللہ علیہ وسلم، اس لیے کہ اللہ جانتا ہے کہ یہ مطالبے اس لیے نہیں کر رہے کہ ان کو دیکھ کے تو ایمان لے کر آنا ہے، یہ مطالبے اس لیے کر رہے ہیں کہ آپ صلی اللہ علیہ وسلم کو زج کریں، ستائیں اور جسٹ فار دا سیک آف اٹ مانگ رہے ہیں، ورنہ ان کو ایمان لانے سے کوئی دلچسپی نہیں ہے. اس لیے فرمایا اللہ جس کو چاہتا ہے بھٹکا دیتا ہے، یعنی وہ دلوں کو جانتا ہے. کون سے دل ایسے ہیں، آیتیں تو خود اتنی پہلے ہی پڑی ہوئی ہیں، تم ان کو دیکھ لو. دیکھیے آیتیں اتنی ساری بے شمار، یہ ہم ساری آیتیں اور یہ قرآن کی بات اور یہ سب ابھی ہم یہ ساری پڑھ کے آئے ہیں نا، کتنی آیتیں بکھری پڑی ہیں اس دنیا میں، اور قرآن کتنی بڑی اس کے اندر نشانی ہے اللہ کی، پھر بھی نہ اگر کوئی سمجھے تو پھر کیا اس کو کہنا. بہادر شاہ ظفر کی بیٹی تھی زیب النساء، بہت زبردست شاعرہ تھی، تو کسی پرستار نے ملنے کی خواہش کی، کہنے لگی اگر مجھ سے ملنا چاہتے ہو نا تو میرے کلام کو پڑھ لو، اس لیے کہ میں اپنے کلام میں ایسے چھپی ہوئی ہوں جیسے پھول میں خوشبو چھپی ہو. تو جو اللہ سے ملنا چاہتا ہے وہ اس کی تخلیقات کو دیکھ لے، وہ اس کے کلام میں اس کو تلاش کر لے، اللہ تعالیٰ اپنے کلام میں موجود ہے. کسی بدو سے کسی نے کہا کہ تمہارے پاس کوئی اللہ کی ذات کے لیے کوئی دلیل ہے؟ اس نے کہا وا سبحان اللہ، تم اونٹنی کی مینگنیاں دیکھ کے پہچان جاتے ہو کہ یہاں سے کون بندہ گزرا، یعنی اتنا ان لوگوں کا نالج تھا کہ یہ یہاں سے کون لوگ گزرے. تو یہ نیلا آسمان، یہ پانی، یہ صحرا، یہ چاند، ستارے، یہ سب اتنی جو یہ چیزیں ہیں یہ سب ہیں، بول بول کے بتا رہی نہیں ہے یہ کہ کس نے ہمیں پیدا کیا، کوئی ہے جس نے پیدا کیا. کتنی خوبصورت بات ہے کہ بدو نے کہہ دیا یہ کہ یہ آثار دیکھ کے تم نہیں اللہ کو پہچانتے کہ کوئی کائنات کا بنانے والا ہے، کوئی اس کا چلانے والا ہے، تو کون سی نشانیاں تم چاہتے ہو؟ اصل بات یہ کہ تمہارے دل ہی نہیں ماننے والے، اللہ کو پتا ہے، اس لیے وہ بھٹکا دیتا ہے جس کو وہ چاہتا ہے، یعنی جن دلوں کے اندر خیر ہے ہی نہیں، جنوں کو ہدایت کی طرف نہیں آنا وہ نہیں ان کو ہدایت دیتا. وَيَهْدِي إِلَيْهِ مَنْ أَنَابَ، اللہ اس کو ہدایت دیتا ہے جو رجوع کرے اس کی طرف، جو واقعی اللہ کی طرف پلٹتا ہے. تو رخ تو کرو اللہ کی طرف، کیا کبھی خیال نہیں آیا کہ کوئی خالق ہے؟ کیا کہ تمہیں کوئی بھی کوئی نعمت نہیں ملی کہ پلٹ کے اس کی طرف شکر گزاری کرو؟ کبھی کسی موڑ پہ اپنے مالک کی ضرورت نہیں تمہیں محسوس ہوئی؟ کبھی جی نہیں چاہ کہ اپنے مالک کے آگے سجدے میں گر پڑوں؟ کبھی کوئی وقت ایسا نہیں آیا جب تم بے بس اپنے آپ کو فیل کر رہے ہو تو کہو کہ مجھے میرے مالک کی ضرورت ہے؟ یہی پلٹنا ہے. جب انسان رہنمائی رب سے چاہے تو یہ رجوع ہے کہ یا رب تو مجھے راستہ دکھا، تو میرا مالک ہے، تو میرا مولا ہے، میں تیری مخلوق ہوں، تو نے مجھے بے مقصد نہیں بنایا. یہ رب کی طرف پلٹنا، جب غلطی ہو جائے رب کے آگے معافی مانگنا کہ اللہ میں کہاں جاؤں، تیرے سوا میرا اور کون ہے؟ یہ رجوع اللہ ہے. تو مجھے راستہ دکھا، یہ رجوع اللہ ہے. جو ایسا کرتا ہے پھر اللہ اس کو ایسے چھوڑ نہیں دیتا، تھام لیتا اس کو. جو یہ کہہ دے کہ اللہ تیرے سوا کوئی در ہے ہی نہیں، مجھے معافی کہاں سے ملے گی؟ کون ہے جو میری سنتا ہے؟ تجھ سے نہ کہوں تو کس سے کہوں؟ اللہ کہتا ہے پھر میں نہیں بھٹکنے دیتا. بھٹکاتا اللہ اس کو ہے جو اپنے جیسے انسانوں کی طرف رجوع کرتا ہے، جو رب کو چھوڑ کے اوروں کی گائیڈ لائنز پہ چلتا ہے، وہ تو بھٹک ہی جائے گا. الذین آمنوا، وہ لوگ جو ایمان لائے. سبحان اللہ، یہ اتنی پیاری آیت ہے. وتطمئن قلوبهم بذکر اللہ، اور ان کے دل مطمئن ہوا کرتے ہیں اللہ کے ذکر سے. کیسے وہ سکون لیتے ہیں؟ اللہ کے ذکر سے مطمئن ہوتے ہیں، اللہ کے ذکر سے، اس لیے کہ ان کے دل اس قدر اٹیچڈ ہوتے ہیں اللہ سے، اتنی زیادہ محبت ہوتی ہے دلوں میں اللہ کی کہ اللہ کا جب ذکر آتا ہے نا تو وہ تڑپتے دل جیسے قرار پا جاتے ہیں، बेसकूनी सुकून में बदल जाती। लेकिन जैसे आप हर एक के जिक्र से नहीं आपका दिल खिल उठता, लेकिन जिनसे आपको बड़ी मोहब्बत है ना, उनका जिक्र ही है ना, तो आप ऐसे चाहे बीमार भी पड़े हो, कोई तकलीफ, चेहरा खिल उठता है ऐसे जैसे ना इनको पता नहीं क्या मिल गया, एकदम ऐसी होती है ना आपकी जैसे दिल में बहार आ गई। तो सुभान अल्लाह, जो अल्लाह पे ईमान रखते हैं शऊरी, जिन्होंने मान लिया, जब उनके सामने अल्लाह का जिक्र आता है, जिक्र इलाही से उनके दिल काम डाउन हो जाते हैं, जिक्र इलाही से उनके दिल मुतमईन हो जाते हैं, अल्लाह का जिक्र उनको करार दे देता है। और अला बिज़िक्र इल्लाही तत्मईन्नुल क़ुलूब, अल्लाह का जिक्र ही है जो दिलों को सुकून देता है, इत्मीनान देता है। ये बात कोई और नहीं कह रहा, ये रब खुद बता रहा है, ये किसी साइकोलॉजिस्ट ने उसने नहीं बताई, ये अल्लाह ने बताई है के ना। अब जिसने दिलों को करार देना है, सुकून के खजाने जिसके पास है, ये वो बता रहा है रेमेडी, इलाज बेसकूनी का, कि बेसकूनी का इलाज क्या है, अल्लाह का जिक्र, अल्लाह की याद, अल्लाह की याद में रहना। और देखें जो मैंने जैसे आपको बताया ना कि जिंदगी इम्तिहान है, इसके अंदर इतने सारे इम्तिहानी पर्चे हैं आपके, ठीक है। अब आप हर एक टेस्ट के लिए कुछ याद करते हैं ना, कुछ मटेरियल होता है जो आपको याद करने को दिया जाता है, आप उसको याद करते हैं, फिर उसके बाद आप इम्तिहान देते हैं। जो यहां पे याद करने वाली चीज है ना इस इम्तिहान में, वो पता है क्या है, वो है अल्लाह की याद, वो है अल्लाह की याद। इससे आप इस इम्तिहान में कामयाब हो सकते हैं। वो कैसे, कैसे कि यानी कभी भी ना भूले अल्लाह का ताल्लुक, कभी भी ना भूले, हर वक्त साथ रहे। मसलन आप पर्चा देने जा रहे हैं, ये वाला, ये जो रिश्तेदारों के साथ सलूक का, ये पर्चा देने जा रहे हैं, अब अगर अल्लाह की याद साथ होगी, ये पर्चे में पास हो जाएंगे, और अल्लाह की याद भुला दी आपने तो नाकामी है फिर। समझ आई बात? इसी तरह आप किसी के साथ भलाई करना चाहते हैं जबकि उसने आपके साथ बुराई की हो, ये बहुत मुश्किल पर्चा है, लेकिन जिसने जिक्र अल्लाह इसको साथ रखा, फिर वो इस पर्चे में कामयाब हो जाएगा। बात समझ रहे हैं आप? और जिक्र क्या है, बाज लोग कहते हैं जिक्र तो हमने बहुत किया, कोई हमें तो करार नहीं आया, हमें तो नहीं कुछ कुछ में फायदा नहीं मिला। तो देखें अल्लाह ताला फरमा रहे हैं अला बिज़िक्रिल्लाहि तत्मईन्नुल क़ुलूब, और आप कह रहे हैं कोई करार ही नहीं मिल रहा। आपकी बात सच्ची है कि अल्लाह की बात सच्ची है? जरूर आप में ही कुछ मसला होगा, अल्लाह की बात तो झूठी नहीं हो सकती। असल के क्योंकि हम जिक्र अल्लाह को क्या समझते हैं, तस्बीह के दाने फेंकते जाना, ये मैं अल्लाह का जिक्र कर रही हूं। हालांकि जिक्र क्या है, वो जो जुबान से निकल रहा है जब तक उसकी गवाही दिल ना दे दे, वो जिक्र ही क्या, ठीक है ना। यानी आप कहते हैं ना, मसलन फलां तुम्हें याद कर रही थी, कैसे पता चला आपको याद कर रही थी, आपने उसका दिल खोल कर देखा? नहीं, वो आपका जिक्र कर रही थी। जिक्र वो जिक्र होता है जिसमें आप किसी को याद करते हैं, जिक्र इज इक्वल टू याद, याद का नाम जिक्र है। तो आप क्या वाकई अल्लाह को याद कर रहे होते हैं जब आप तस्बीहों के दाने फेंक रहे होते हैं? असल तो बात यह है कि हम जिक्र के भी क्या माने समझते हैं, हम जिक्र कहीं वो जिक्र तो नहीं है बस इतनी दफा पढ़ना है, सवा लाख, इतनी दफा, सौ दफा, दो सौ दफा, फलानी दफा, नहीं ये जिक्र नहीं है। अल्लाह का जिक्र तो वो याद है जो एनर्जी देती है, इंसान में एनर्जी आ जाती है, नेकी करना आसान हो जाता है। और अगर एनर्जी नहीं मिल रही, इसका मतलब आप बस ऐसे ही दाने गिराते जा रहे हैं, दिल कहीं और है, आप टीवी देख रहे हैं साथ साथ तस्वीर घुमाए जा रहे हैं, बातों में मशगूल हैं साथ दाने धड़ाधड़ फेंकते जा रहे हैं, ये कौन सा जिक्र हो रहा है? ठीक है, नुकसान तो उसका कोई नहीं है, मगर वो फायदा नहीं है जो फायदा यहां पे बताया गया कि इससे दिल को सुकून मिलेगा, वो सुकून तो फिर नहीं मिलना। जिक्र वो नहीं है कि आंखें कहीं और लगी हैं, जहन कुछ और सोच रहा है, कान कुछ और सुन रहे हैं, اور یہ میرا ذکر ہو رہا ہے، اگر یہ سب اعضاء شامل نہیں ہوں گے تو ذکر نہیں ہوگا. چھوٹا سا بچہ ہوتا ہے نا، آپ نے بچوں کو دیکھا، جب آپ ان سے اگر بات کر رہے ہیں اور آپ نے دوسری طرف منہ کیا ہوا تو وہ کیا کرتے ہیں، چہرہ پکڑ کے اپنی طرف منہ موڑتے ہیں، آپ کی توجہ اپنی طرف، کہ میری طرف دیکھو، جب بات کر رہی ہے تو میری طرف دیکھو اور جب میں بات کر رہا ہوں تو میری طرف دیکھو. اتنا سا بچہ چاہتا ہے آپ کی توجہ جب آپ اسے بات کر رہے ہوتے، تو وہ مولا کیا کہتا ہوگا کہ بات مجھ سے کر رہے ہو، ذکر میرا ہو رہا ہے، اور اتنی بے دردی سے ذکر کر رہے ہو کہ انگلیاں وہ دانے پھینک رہی ہیں، منہ سے کچھ نکل رہا ہے، کچھ پتہ ہی نہیں. یہ جہانوں کے رب کو آپ یاد کر رہے ہیں، جہانوں کے رب کو. اور اس طرح جو فرماتا ہے فذکرونی اذکرکم، تم مجھے یاد کرو میں تمہیں یاد کروں گا، جس کی تسبیح سارا جہان کر رہا ہے وہ کہتا ہے کہ میں تجھے یاد کروں گا، اس ذرے کو جس کی کوئی ویلیو ہی نہیں ہے اس کو وہ رب یاد کرے گا، کتنی بڑی بات ہے. تو وہ ذکر کیا ذکر، وہ یاد کیا یاد، کہ نہ زندگی میں کوئی فرق پڑے، نہ جذبوں میں کوئی ہلچل مچے، نہ احساسات میں کوئی بات آئے، کچھ بھی نہیں، بس ذکر ہے جس میں کوئی سمجھ ہی شامل نہیں ہے. تو پھر وہی ذکر، پھر کوئی یعنی خاطر خواہ فائدہ، یہ جو اطمینان ہے نا دل کا، یہ نہیں آ پاتا پھر. اور ایک ذکر جو بیسٹ فارم ہے ذکر کی، وہ ہے قرآن، اس لیے کہ اس کتاب کا نام نا ذکر بھی ہے. ان ہوا الا ذکر للعالمین، یہ ہے ذکر عالمین کے لیے، جہانوں کے لیے اللہ نے اس قرآن کا ایک نام دیا ذکر. تو زندگی میں ہر جگہ ذکر، اس کو ساتھ رکھنا ہے کہ جہاں پہ یعنی کوئی ڈپریشن ہے، ٹینشن ہے، کوئی انگزائٹی ہے. بعض لوگ کہتے ہیں نہیں بس یہ درس وغیرہ پہ جانے کی کیا ضرورت ہے، پھر ڈپریشن ہو جائے گا، پھر یہ ہو جائے گا. حالانکہ الٹ ہوگا، اگر اللہ کو بھلا دیا تو اللہ تعالیٰ فرماتے ہیں کیا، وَلَا تَكُونُوا كَالَّذِينَ نَسُوا اللَّهَ، ان لوگوں کی طرح مت ہو جانا جنہوں نے اللہ کو بھلا دیا. تو اللہ تعالیٰ پھر کیا کرتے ہیں جو اللہ کو بھلا دیتے، فَأَنسَاهُمْ أَنفُسَهُمْ، تو اللہ نے انہیں اپنا آپ ہی بھلا دیا، یعنی ان کو اپنا انجام ہی بھول گیا، وہ اتنی غفلت والی زندگی میں پڑ گئے. تو اس طرح نہ ہو جانا کہ تم بھول جاؤ اللہ کو، اللہ کی طرف جانے کا راستہ وہ بھول چکے ہیں. تو زندگی کے اس امتحان میں اگر آپ نے ان سارے پیپرز میں پاس ہونا ہے، تو کون سی چیز ہے جو آپ کانسٹنٹلی ذہن میں رکھیں گے، جو یاد رکھیں گے، وہ ہے اللہ کا ذکر. اور اللہ ہمیں یاد والی زندگی دینا، یاد والی زندگی. کسی شاعر نے کہا نا، جو دم غافل سو دم کافر، جو دم غفلت میں نکل گیا، غفلت میں سپینڈ ہو گیا، وہ دم کافر، وہ سانس ہے ہی کافر. اصل سانس وہ ہے جو اللہ کے ذکر میں آئے اور جائے، اور اللہ کی یاد ہو اس میں. اب ذکر میں صرف یہ نہیں ہے کہ آپ سبحان اللہ الحمدللہ اللہ اکبر، یہ ذکر ہے صرف، بس یہی ہم نے کرتے ہیں نا، یہ ذکر ہے. ذکر یاد کا نام ہے، اللہ سے باتیں کرنے کا نام، اللہ کا شکر ادا کرنے کا نام، اللہ سے ایک تعلق کا نام. آپ جب کسی کو یاد کرتے ہیں، ضروری بھی نہیں کہ آپ منہ سے ہی کچھ بول رہے ہیں، دل ہی دل میں بات کرتے رہے، وہ بھی یاد ہے. زبان سے تو اظہار ہے نا، تو صرف وظیفوں پہ ہی نہ زور دیے رکھیں گے، بس وظیفے کیے تو میں نے یاد کیا، ورنہ نہیں ہے کوئی یاد. تو ہر وقت اللہ تعالیٰ کے ساتھ ایک کانسٹنٹ کنیکشن رکھنا، یہ اس کی یاد ہی تو ہے. دلوں کو غذا ملتی ہے اللہ کی یاد سے. آپ صلی اللہ علیہ وسلم نے فرمایا، ہر چیز کے لیے کوئی صفائی ستھرائی کرنے والی چیز، جیسے دلوں کو صاف کرنے والی چیز اللہ کی یاد. تو آپ نے جب کوئی جب معاملہ ہونا، مثلا آپ اچھے اخلاق سے پیش آنا چاہتے ہیں کسی سے، آپ کیسے کریں گے؟ یاد رکھنے والی چیز ہے نا، وہ ذکر الہی ہے. اللہ یاد رہے گا، یہ بات ذہن میں رہے گی تو آپ اچھی طرح بولیں گے. سچ بولنا ہے تو اللہ یاد رہے گا تو سچ بولا جائے گا نا، تو ذکر یہ ہے. اب دیکھیں زندگی میں کیسے ہے. اب پرانے زمانے میں وہ لڑکیاں تھیں، پانی بھرنے جایا کرتی تھی، और कच्चे घड़े जब लेके चलती थी, ऊपर नीचे होता था, पहाड़ों पे जाती थी और वहां से लेकर आती थी, और उस सफर में उनकी सोशलाइजिंग भी होती थी, बातचीत भी होती थी, सब कुछ होता था। उसमें आप देखें, कहीं दुख सुख हो रहा है, कहीं मसले मसायल हो रहे हैं, कहीं हंस खेल रही हैं, एक बात उनको नहीं भूलती थी, और वो क्या होता था कि घड़ा कहीं फिसलने ना पाए। ये है याद, जिंदगी में भी ऐसे ही चलना है। आप हंसे, बोले, बैठे, रोए, धोए, कुछ भी किया, याद जानी नहीं चाहिए साथ से, तभी नेकियां आसान होंगी, तभी गुनाहों से बचा जाएगा। जब याद निकलती है ना दिल से, तभी शैतान आके धरना मार लेता है, तभी हमसे गुनाह होते हैं, याद भूल जाते हैं। तो ये याद तो इत्मीनान देती, सुकून का वाहिद रास्ता अल्लाह ने बता दिया, ये नुस्खा अल्लाह ने बता दिया, मुफ्त में आपको नुस्खा मिल रहा है, कहीं इधर उधर धक्के खाने की जरूरत नहीं है। जिसको सुकून चाहिए, अगर आप देखें इस दुनिया में हर एक बंदे को सुकून चाहिए, जो कोई इतना दौलतमंद है ना, वो भी ये कहते हैं कि अल्टीमेट उनका क्या गोल होता है कि बस इतना कमा लेंगे, उसके बाद सुकून से बैठेंगे, ऐसा ही है ना, ये कर लेंगे उसके बाद सुकून से बैठेंगे। आप देखिए, हर बंदा सुकून चाहता है अपनी जिंदगी, लेकिन सुकून का जो नुस्खा अल्लाह ने कुरान में बता दिया, उससे गाफिल है कि सुकून सिर्फ इसमें है। छोड़ो सारी दवाएं और छोड़ो सारे साइकेट्रिस्ट और फला और ये, सुकून का ये नुस्खा अल्लाह ताला ने प्रिस्क्रिप्शन दे दी। अल्लदीना आमन व अमिलु सालिहाती तूबा लहुम व हुस्नु मआब, वो लोग जो ईमान लाएं और साले अमल करें, साले अमल के बगैर नहीं, ईमान लाएं और साले अमल करें, तूबा लहुम, खुशखबरी है उनके लिए, खुशहाली है उनके लिए। वो जिसको रब खुशखबरी दे दे, जिसको रब कह दे ये खुश नसीब है, उससे ज्यादा खुश नसीब और कौन हो सकता है ना। अल्लाह ताला की तरफ से खुशखबरी आ गई उनके लिए, तूबा, और उनके लिए बड़ा ही अच्छा ठिकाना है। और तूबा क्या है, तूबा खुश नसीबी के लिए भी आता है, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तूबा नाम का एक जन्नत का दरख्त भी है, 100 साल के रास्ते का है, उसके होशों से जन्नतियों के लिबास निकलते हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम, मुस्नद अहमद में एक रिवायत है कि एक आदमी ने कहा, या रसूलल्लाह, जिसने आपको देखा और आप ही ईमान लाया, उसको मुबारक हो। आपने फरमाया, हाँ उसे मुबारक हो, और 2 गुना मुबारक हो, डबल मुबारक हो, जिसने मुझे नहीं देखा और मुझ पर ईमान लाया। तो आप सबको मुबारक हो, आपने नहीं देखा और आप ईमान लेकर आए। एक आदमी ने पूछा, तूबा क्या है? आपने फरमाया, जन्नती दरख्त है जो 100 साल तक की मसाफत तक फैला हुआ है, जन्नतियों के लिबास इसके होशों से निकलते हैं। 100 साल यानी एक सवार उसके साये में चलता रहे, दौड़ाता रहे अपना घोड़ा, लेकिन वो खत्म नहीं होगा, और स्पीड भी बहुत तेज हो। ये बुखारी में रिवायत है, बुखारी और मुस्लिम में, कि इतना तेज घुड़सवार भी हो तो तब भी उसका साया नहीं खत्म होना, कितना बड़ा वो दरख्त होगा। तो एक रिवायत में आता है, उसके बाद हम खत्म करते हैं, कि जन्नत में एक दरख्त है जिसका नाम तूबा है। इसकी तरोताजगी खुले हुए चमन की तरह, इसके पत्ते बेहतरीन है, उम्दा है, इसकी मट्टी काफूर है, इसका गारा मुश्क है, इसकी जड़ से शराब, दूध और शहद की नहरें बहती हैं, इसके नीचे जन्नतियों की मजलिसें होंगी, ये बैठे हुए होंगे, जो इनके पास फरिश्ते ऊंटनियां लेकर आएंगे, जिनकी जंजीरें सोने की होंगी, जिन पर याकूत के पालान होंगे, जिन पर सोना जुड़ाऊ हो रहा होगा, जिन पर रेशमी झूले होंगे, वो ऊंटनियां उनके सामने पेश करेंगे और कहेंगे, ये सवारियां तुम्हारे लिए भिजवाई गई हैं कि तुम्हारा दरबारे इलाही में बुलावा है। ये इन पर सवार होंगे और वो परिंदों की परवाज से भी ज्यादा तेज उड़ती भी जाएंगी, जन्नती एक दूसरे से मिलकर चलेंगे, यानी ऊंटनियां भी साथ साथ होंगी, ऊंटनियों के कान से कान भी नहीं मिले होंगे, मगर साथ साथ होंगी और पूरी फर्माबरदारी के साथ चलेंगी। रास्ते में जो दरख्त आएंगे वो खुद ब खुद हट जाएंगे कि किसी को अपने साथी से अलग ना होना पड़े, यूं रब रहमान रहीम के पास पहुंच जाएंगे और अल्लाह ताला अपने चेहरे से पर्दा हटा देगा, ये अपने रब का दीदार करेंगे, कहेंगे, अल्लाहुम अंतस सलाम व इलैका सलाम व हक्कल जलाल व इकराम। इसके जवाब में अल्लाह ताला फरमाएंगे, अनस सलाम व मिन सलाम, मैं सलाम सलाम हूं और मेरी तरफ से सलामती है, मेरे उन बंदों को मरहबा हो जो बिन देखे मुझसे डरते रहे, मेरी फरमा बरदारी करते रहे। और फिर ये जन्नती कहेंगे, یا رب نہ تو ہم سے تیری عبادت کا حق ادا ہوا، نہ تیری پوری قدر ہوئے، ہمیں اجازت دے ہم تیرے آگے سجدہ کریں۔ اب اللہ فرمائے گا یہ محنت کی جگہ نہیں ہے، نہ عبادت کی جگہ ہے، یہ تو نعمتوں کی جگہ ہے، راحتوں اور مالا مال ہونے کی جگہ ہے۔ عبادتوں کی تکلیف اب ختم ہوئی، اب مزے لوٹنے کے دن آ گئے، جو چاہو مانگو پاؤ گے، تم میں سے جو شخص جو مانگے گا میں اسے دوں گا۔ اللہ اکبر۔ تو یہ طویل حدیث ہے، تو یہ ان کا عمدہ ٹھکانہ ہوگا۔ اللہ تعالیٰ ہمیں ان میں شامل فرمائے۔ سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک۔ انشاءاللہ تعالیٰ نیکسٹ ٹائم ہماری یہ سورت مکمل ہوگی۔ اللہ قبول فرمائے۔
قل من رب السماوات والأرض قل الله قل أفاتخذتم من دونه أولياء لا يملكون لأنفسهم نفعا ولا ضرا قل هل يستوي الأعمى والبصير أم هل تستوي الظلمات والنور أم جعلوا لله شركاء خلقوا كخلقه فتشابه الخلق عليهم قل الله خالق كل شيء وهو الواحد القهار أنزل من السماء ماء فسالت أودية بقدرها فاحتمل السيل زبدا رابيا ومما يوقدون عليه في النار ابتغاء حلية أو متاع زبد مثله كذلك يضرب الله الحق والباطل فأما الزبد فيذهب جفاء وأما ما ينفع الناس فيمكث في الأرض كذلك يضرب الله الأمثال للذين استجابوا لربهم الحسنى والذين لم يستجيبوا له لو أن لهم ما في الأرض جميعا ومثله معه لافتدوا به أولئك لهم سوء الحساب ومأواهم جهنم وبئس المهاد أفمن يعلم أنما أنزل إليك من ربك الحق كمن هو أعمى إنما يتذكر أولو الألباب إنما يتذكر أولو الألباب الذين يوفون بعهد الله ولا ينقضون الميثاق أفمن يعلم أنما أنزل إليك من ربك الحق كمن هو أعمى إنما يتذكر أولو الألباب الذين يوفون بعهد الله ولا ينقضون الميثاق والذين يصلون ما أمر الله به أن يوصل ويخشون ربهم ويخافون سوء الحساب والذين صبروا ابتغاء وجه ربهم وأقاموا الصلاة وأنفقوا مما رزقناهم سرا وعلانية ويدرؤون بالحسنة السيئة أولئك لهم عقبى الدار جنات عدن يدخلونها ومن صلح من آبائهم وأزواجهم وذرياتهم والملائكة يدخلون عليهم من كل باب سلام عليكم بما صبرتم سلام عليكم بما صبرتم فنعم عقبى الدار والذين ينقضون عهد الله من بعد ميثاقه ويقطعون ما أمر الله به أن يوصل ويفسدون في الأرض أولئك لهم اللعنة ولهم سوء الدار الله يبسط الرزق لمن يشاء ويقدر وفرحوا بالحياة الدنيا وما الحياة الدنيا في الآخرة إلا متاع ويقول الذين كفروا لولا أنزل عليه آية من ربه قل إن الله يضل من يشاء ويهدي إليه من أناب الذين آمنوا وتطمئن طوبى لهم وحسن مآب.